हामी यस्तो दिनमा जिइरहेका छौं जहाँ यो एउटा साझा नारा बनेको छ, आफूले पढेका सबै कुरामा विश्वास नगर्नुहोस्। यो सत्य हो कि हामी जे पढ्छौं, जे सुन्छौं वा जे देख्छौं ती सबै कुरा हामीले विश्वास गर्नु हुँदैन। तपाईँले चलचित्रमा हेर्नुहुने सबै कुराहरू वास्तविक हुँदैनन्, त्यसकारण तपाईँले ती सबै कुराहरू विश्वास गर्नुपर्छ भन्ने छैनन्, विशेष गरी साउथ चलचित्रहरू। ठिकै छ, र समाचार पत्रमा तपाईँले पढ्नुभएको सबै कुरालाई विश्वास नगर्नुहोस्, विशेष गरी अनधिकृत अनलाइन समाचार जसमा शीर्षक एकदम चाखलाग्दो हुन्छ तर भित्री विषयवस्तु भने अर्कै हुन्छ। अतिरञ्जनका सामग्रीहरूले भरिएका समाचारहरू बारे त कुरै नगरौं। हालसालै मात्र नेपालका समाचार प्रसारणकर्ताहरूले भारतीय समाचार च्यानलहरूलाई अपमानजनक प्रचार भएकोमा नेपालमा रोक लगाएका विषयलाई लिएर मलाई लाग्छ हामी सबैजना अवगत नै छौं। यो थप प्रमाण हो कि हामीले पढेका सबै कुरा विश्वास गर्नु हुँदैन। तर के यो सिद्धान्त बाइबलको सन्दर्भमा पनि लागू हुन्छ? के हामीले बाइबलमा पढेका सबै कुरालाई विश्वास गर्नु हुँदैन? के हामीले सुसमाचारको सन्देशमा त्यो सबै विश्वास गर्नु हुँदैन? अनि ख्रिस्टका चेलाहरूको गवाईको बारेमा नि के गर्ने? के हामी उनीहरूको गवाईलाई विश्वास गर्न सक्छौं? के तिनीहरू विश्वास योग्य साक्षीहरू थिए? के तिनीहरूले हामीलाई सत्य कुरा बताएका छन्? तब के आज हामीसँग जुन सुसमाचार छ के त्यो साँचो सुसमाचार हो? यदि हामीसँग साँचो सुसमाचार छ भने हामी कसरी विश्वस्त हुन सक्छौ? आउनुहोस् आजको वचनको मूल पाठबाट हामी विचार गर्नेछौ। हामी पहिलो युहन्नाको 4:14 पदमा छौं। कृपया तपाईँको बाइबलमा, आफ्नो बाइबलमा पहिलो युहन्ना 4:14 पद पल्टाउनुहोस्। हामीले गत हप्तादेखि हाम्रो मुक्तिको निश्चयताको आधारहरू वा प्रमाणहरूको बारेमा हेर्न शुरू गरेका छौं। हामीले पवित्र आत्मालाई हाम्रो निश्चयताको पहिलो प्रमाणको रूपमा हेर्यौं, र आज हामी अर्को प्रमाण हेर्दैछौ, र त्यो यो हो, हामीसँग प्रेरितहरूको गवाही छ। हामीसँग प्रेरितहरूको गवाही छ। We have the apostolic testimony. पद 14 म पढ्दैछु, कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। हामीले देखेका छौं र गवाही दिन्छौं कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनु भएको छ। सर्वप्रथम हामीलाई यो जान्न, हामीले यो थाहा पाउन आवश्यक छ कि यहाँ यस पदमा उल्लेख गरिएको हामी भन्ने शब्दले हामीलाई आजको 21 औं शताब्दीको विश्वासीहरूलाई नभएर प्रेरित युहन्ना लगायत प्रेरितहरूको सम्पूर्ण समूहलाई जनाउँदछ। उनीहरूले देखे र गवाही दिए र हामी उनीहरूको गवाही ग्रहण गर्छौ, तर हामी तिनीहरूको गवाईलाई कसरी विश्वास गर्न सक्छौ? के को आधारमा हामी प्रेरितहरूको गवाईलाई हामी ग्रहण गर्न सक्छौ? यसको लागि त हामीले पहिले प्रेरितहरू को थिए भनेर जान्न आवश्यक छ, अनि त्यसपछि उनीहरूको गवाई के थियो भनेर हामीले बुझ्न जरूरी छ। प्रेरितहरू को थिए? पहिलो प्रेरितहरू हामीहरू जस्तै थिए, तिनीहरू पनि हामी जस्ता मानिसहरू थिए जसलाई परमेश्वरको स्वरूपमा एउटा उद्देश्यको निम्ति सृष्टि गरिएको थियो, परमेश्वरको महिमा गर्न र परमेश्वरमै मग्न हुनको निम्ति। हामी जस्तै तिनीहरू पनि परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका थिए, र हामीले जस्तै ती प्रेरितहरूले पनि परमेश्वरको प्रेम र अनुग्रह पाएका थिए जुन पूर्ण रूपमा अन्तमा येशू ख्रीष्टको क्रुसमा प्रदर्शन भयो। हामीले जस्तै तिनीहरूले पनि आफ्नो पापहरू प्रस्ताव गरे र येशूमा विश्वास गरे। यस अर्थमा प्रेरितहरू हामी जस्तै थिए, तर तिनीहरू हामी भन्दा फरक थिए। तिनीहरू प्रेरितहरू थिए र हामीहरू प्रेरितहरू होइनौ। प्रेरित शब्दको अर्थ पठाइएका भन्ने हुन्छ, जसलाई अङ्ग्रेजीमा अपोस्टल्स भनिन्छ। कसद्वारा पठाइएका? ख्रीष्टद्वारा पठाइएका। यूहन्ना 20 अध्यायको 21 पदमा तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति, जसरी पिताले मलाई पठाउनुभयो त्यसरी म पनि तिमीहरूलाई पठाउँछु। यसरी भन्दा फरक नपर्ला कि ख्रिस्ट परमेश्वर पिताको प्रेरित हुनुहुन्थ्यो र 12 जना चेलाहरू ख्रिस्टको प्रेरितहरू थिए। पिताले पुत्रलाई पठाउनु भयो, त्यस अर्थमा ख्रिस्ट पिताको प्रेरित हुनुहुन्छ र पुत्रले 12 चेलाहरूलाई पठाउनु भयो र त्यस अर्थमा तिनीहरू ख्रिस्टका प्रेरितहरू हुन्। तर चर्चले पनि मानिसहरू पठाउने गर्छ, होइन? चर्चले पठाएको मिसनरी सेवकहरू कि तिनीहरूलाई हामी प्रेरित नभन्ने, कि तिनीहरू पनि प्रेरित होइनन् र आज धेरैले प्रेरित शब्द चलाएका हामी पाउँछौ, आफ्नो नामको अगाडि प्रेरित शब्द लगाएका हामी पाउँछौ, आफैलाई प्रेरित भनेको पनि पाउँछौ हामी। यदि चर्चले कोही व्यक्तिलाई, कोही मानिसलाई हात राखेर कुनै ठाउँमा सुसमाचार प्रचारको निम्ति, ख्रिस्टको गवाही हुनको निम्ति पठाउँछ भने त्यो मानिसलाई एक अर्थमा हामी प्रेरित भन्न सक्छौ। तर 12 प्रेरितहरू र आज चर्चले पठाउने प्रेरितहरू बीच भन्ने भिन्नता छ, त्यहाँ फरक छ। 12 प्रेरितहरू अंग्रेजी अक्षरको ठूलो ए अपोसल्स प्रेरितहरू थिए भने चर्चले पठाएकाहरू अंग्रेजी अक्षरको सानो ए अपोसल्स अथवा प्रेरितहरू थिए, त प्रेरितहरू हुन्। तथापि यो प्रेरित ओहदा छ, यो टाइटल छ, यो पद छ, यो यसलाई प्राय गलत बुझिने भएकोले यसलाई हामीले प्रयोग नगर्दा नै उचित हुन सक्छ, उचित हुन्छ। हामीले यो कुरा याद गर्नुपर्दछ कि प्रेरितहरू भनेका प्रेरित हुन् र हामी भनेका हामी हौ। आफैलाई म नेपालको लागि प्रेरित हुँ भनी दावी गर्ने मानिस, उसको त्यो दावी एउटा पागलपन छ र स्वघोषित प्रेरितहरूदेखि तपाईँहरू होसियार बस्नुहोस्, जोगिएर बस्नुहोस्। यदि कसैले आफैलाई प्रेरित ठान्छ भने उसँग बाइबलका निम्न आवश्यक विशेषताहरू हुनुपर्दछ, जुन येशूको साँचो चेलाहरूमा प्रेरितहरूमा तिनीहरूसँग थियो। पहिलो, प्रेरितहरू येशूको पुनरुत्थानको प्रत्यक्ष दर्शी साक्षीहरू थिए। प्रेरित 1 अध्यायको 22 पद, प्रेरित 10 अध्यायको 39 र 21 पद र पहिलो कोरिन्थी 9 अध्यायको 1 तपाईँले हेर्न सक्नुहुन्छ। पहिलो कोरिन्थी 9 अध्यायको 1 पदलाई म पढ्न चाहन्छु। पावलले यसरी भन्छन्, के म स्वतन्त्र छैन? के म प्रेरित होइन? के मैले येशु हाम्रा प्रभुलाई देखेको छैन? के प्रभुमा तिमीहरू मेरो करारको मेरो कामको प्रतिफल होइनौ र? येशु ख्रिस्टको अन्तिम प्रेरित भएर पनि पावललाई आफ्नो प्रेरितीय अधिकार दावी गर्न धौधौ परिरहेको यहाँनिर हामी देख्दछौ। के म प्रेरित होइन? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैन? पावलले यहाँ आफैले येशूको पुनरुत्थानको प्रत्यक्षदर्शी साक्षी भएको यहाँ दावी गर्दछन्। प्रिय आत्मघोषित प्रेरितहरू, यदि तपाईँ आफैलाई प्रेरित ठान्नुहुन्छ भने तपाईँको लागि प्रश्न, के तपाईँले प्रभु येशूलाई देख्नु भएको छ? आत्मिक रूपमा होइन, दर्शनमा होइन, तर प्रत्यक्ष रूपमा आमने सामने यदि छ भने, तपाईँले यसलाई साँच्चै भेट्नु भएको छ भने तपाईँ यसलाई कसरी प्रमाणित गर्न सक्नुहुन्छ? तपाईँ यसको प्रमाण के छ? तपाईँसँग यसको प्रमाण के छ? प्रेरितहरू हुनको निम्ति बाइबलीय योग्यता, बाइबलीय एउटा आवश्यक विशेषताहरू, त्यो मागहरू पूरा गर्न आवश्यक छ। पहिलो माग, पहिलो आवश्यकता भनेको प्रेरितहरू येशूको पुनरुत्थानको प्रत्यक्षदर्शी साक्षीहरू थिए भने, दोस्रो, प्रेरितहरू सिधै येशू ख्रिस्टद्वारा नियुक्त भएका थिए। कुनै चर्च संस्था वा मानिसहरूद्वारा होइन, तर स्वयं ख्रिस्टद्वारा। मर्कुस 3 अध्यायको 14 पद, प्रेरित 1 अध्यायको 2 पद 24 पद र 10 अध्यायको 41 पद तपाईले हेर्न सक्नुहुन्छ। र गलाती एक अध्याय एक पदमा पावलले आफ्नै बारेमा के भन्छन्, कृपया ध्यान दिएर सुन्नुहोस्। पावल ख्रीष्ट एक प्रेरित जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन तर येशु ख्रीष्ट र परमेश्वर पिता जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो उहाँबाट पठाइएको हुँ। यदि तपाईँ आत्मा घोषित प्रेरितलाई पछ्याउनु हुँदैछ भने तपाईँ कोही मानिसलाई प्रेरित ठानेर उसको पछि तपाईँ दौडिराख्नु भएको छ भने तपाईँलाई यो कुरा याद हुनुपर्छ, यो कुरा तपाईँले थाहा गर्नुपर्दछ कि उसलाई तपाईँले पठाउनु भएको व्यक्तिलाई येशु ख्रीष्टद्वारा सिधै नियुक्ति गर्नलाई नियुक्त गर्नलाई धेरै ढिला भइसकेको छ। दुर्भाग्यवश तपाईँले पछ्याउनु भएको प्रेरित 21 शताब्दीमा जन्म लिएर आउनुभयो, उहाँ पहिलो शताब्दीमा जन्म लिनु पर्थ्यो, तर पनि येशु ख्रीष्टले सबैलाई आफ्नो प्रेरित बनाउनु भएन, उहाँले केवल 12 जनालाई आफ्नो प्रेरितको रूपमा नियुक्त गर्नुभयो। प्रेरितहरूमा हुनुपर्ने बाइबलले मागहरूको तेस्रो माग प्रेरितसँग चमत्कारी चिन्हहरूद्वारा आफ्नो मिसन पुष्टि गर्न सक्ने क्षमता हुनुपर्छ। मत्ती 10 अध्यायको 1-2 पद, प्रेरित 2 अध्यायको 43 पद, 4 अध्यायको 43, 5 अध्यायको 12 र प्रेरित 8 अध्यायको 14 पद तपाईँले हेर्न सक्नुहुन्छ। दोस्रो कोरिन्थी 12:12 यसो लेखेको छ, साँचो प्रेरितका लक्षणहरू चाहिँ पूरा धैर्य साथ चिन्हहरू चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए। यदि तपाईँ आफैलाई प्रेरित हुँ भनी दावी गर्नुहुन्छ भने यहाँ बाइबलको माग अनुसार तपाईँ नेपाल अर्थोपेडिक अस्पतालमा जानुहोस् वा अपङ्ग संघ संस्थाहरूमा तपाईँ जानुहोस् र त्यहाँ गएर त्यहाँ भएका रोगी बिरामीहरूलाई तपाईँले निको पारेर प्रमाणित गर्नुहोस् कि तपाईँ साँच्चै प्रेरित हुनुहुन्छ। जोसँग प्रेरितीय अधिकार पुष्टि गर्ने शक्तिशाली काम गरेर देखाउने त्यो चिन्हहरू गर्न सक्ने क्षमता छ। प्रियहरू प्रेरितहरू को थिए भनेर बुझिसकेपछि अब हामी यो निष्कर्षमा पुग्न सक्छौ कि प्रेरितीय अधिकार र पद ऐतिहासिक रूपमा सीमित थियो। यसको अर्थ आज पृथ्वीमा ख्रीष्टका प्रेरितहरू छैनन् र हुन सक्दैनन्। तिनीहरू येशु ख्रीष्टको मण्डलीका जग थिए। एफिसी 2:20 पदले यसरी भन्दछ, त्यो घराना अथवा मण्डलीलाई जनाउँदछ त्यो घराना भनेर प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ र ख्रीष्ट येशु आफै चाहिँ मुख्य कुने ढुङ्गो हुनुहुन्छ। त्यसै गरी मत्ती 16:18 यसरी लेखेको छ, म तिमीलाई भन्दैछु, येशु पत्रुसँग बोल्नुहुँदैछ कि तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैन। र प्रकाश 41:14 पदमा सहरको पर्खालका 12 जग थिए, तीमाथि थुमाका 12 प्रेरितहरूका 12 नाउँ लेखिएका थिए। प्रियहरू यदि प्रेरितहरू जग हुन् भने अब त्यहाँ फेरि जग बसालिराख्नु घरिघरि जग बसालिराख्नु आवश्यकता नै छैन। जग एकपल्ट बसालिन्छ अनि त्यसमाथि संरचना थपिँदै गइन्छ। त्यसै नै प्रेरितहरू मण्डलीका जग थिए जसको शिक्षामाथि चर्च निर्माण भएको छ, जसको शिर कुनै ढुङ्गो ख्रीष्ट आफै हुनुहुन्छ, अनि त्यही शिक्षामाथि त्यही वचनको शिक्षामाथि आज चर्च निर्माण हुँदै जाँदैछ। त्यस अर्थमा प्रेरित आज हुन जरुरी छैन। प्रेरितहरू को थिए? प्रेरितहरू हामी जस्तै थिए, मानिस पापी तर अनुग्रह तर उद्धार पाएका मानिस, तर तिनीहरू हामीभन्दा फरक थिए। तिनीहरू प्रेरित थिए, येशु ख्रीष्टका प्रत्यक्षदर्शी साक्षीहरू थिए, येशु ख्रीष्टको पुनरुत्थानको प्रत्यक्षदर्शी साक्षीहरू थिए, येशु ख्रीष्टद्वारा सिधै प्रत्यक्ष रूपमा नियुक्त पाएकाहरू थिए र तिनीहरूसँग आश्चर्य कर्म गर्ने चमत्कारी कामहरू गर्ने सँगै गर्ने इभन मरेकालाई पनि पुनर्जीवित पार्ने त्यो शक्ति परमेश्वर दिनुभएको थियो। प्रेरितहरू येशु ख्रीष्टको वैधानिक प्रतिनिधिहरू थिए र यसको मतलब हामी अब तिनीहरूको गवाही विश्वास गर्न सक्छौ, हामी तिनीहरूको गवाही लाई अवश्य पनि हामी स्वीकार गर्न सक्छौं तर तिनीहरुको गवाही के थियो प्रेरितहरुको गवाही के थियो मलाई लाग्छ तिनीहरुको गवाही के थियो भने हामीले हेर्न पहिले तिनीहरुको गवाही के थिएन भनेर विचार गर्न आवश्यक छ विशेष गरी हाम्रो यस समयको लागि एकदमै सान्दर्भिक हुन्छ यस पदबाट तपाईँ आफै देख्नुहुन्छ 14 पदबाट तपाईँ आफै जान्नुहुन्छ कि तिनीहरूको गवाही के थिएन भनेर तिनीहरूको गवाही स्वास्थ्य धन र सम्पन्नताको बारेमा थिएन तिनीहरू पहिला गरीब थिए तर अब ख्रिस्टमा धनी भएका छन् भन्ने गवाही दिँदैनन् तिनीहरूले यसरी भन्दैनन् हामीलाई हेर्नुहोस् हाम्रो जीवनलाई निहाल्नुहोस् विचार गर्नुहोस् हामीहरू पहिले गरिब थियौं तर अब हामी ख्रिस्टमा आएपछि धनी भएका छौं हामी रोगी थियौं तर हामी चङ्गाई दावी गरेपछि हामी निको भएका छौं स्वस्थ बनेका छौं हिजो म सड़कमा थिए हामी सड़कमा थियौं तर आज हामीसँग मसँग आफ्नै घर छ एकदमै महँगो सुन्दर घर छ हिजो मसँग साइकल किन्न सक्ने क्षमता पनि थिएन तर आज मसँग मेरो एउटा कार छ र मसँग निजी ड्राइभर पनि छ बिउ रोपेपछि परमेश्वरले मलाई हिजो मात्र मसँग एउटा ट्रक थियो तर आज आशिष दाबी गरेपछि ख्रिस्टमा आएपछि बिउ रोपेपछि परमेश्वरले मलाई तीनवटा ट्रक थपिदिनु भएको छ तपाईँ पनि ख्रिस्टमा लागिरहनुहोस् आशिष दाबी गरिराख्नुहोस् दशंसा नियमित रूपमा दिइराख्नुहोस् तपाईँको पनि दिन आउनेछ प्रेरितहरूले यसरी गवाई दिएनन् यो प्रेरितहरूको गवाई थिएन प्रियहरू युहन्ना र प्रेरितहरूको गवाई फरक थियो तर विडम्बना आज धेरै चर्चहरूले धेरै विश्वासीहरूले यस्तै झुटा गवाईहरूमा विश्वास गर्न पुगेका छन् र अन्तत आफ्नो विश्वासको जहाज डुबाइसकेका छन् सायद तपाईँ पनि ती मध्येको पर्नुहुन्छ होला यदि हो भने कि तपाईँ पनि ती मध्येको हुनुहुन्छ भने तपाईँ बाइबलको साँचो दाबी साँचो गवाईतर्फ फर्किन अर्थात प्रेरितीय गवाईतर्फ फर्किन आवश्यक छ प्रेरितहरूको गवाई के थियो पद 14 भन्छ पिताले आफ्नो पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनु भएको छ यो प्रेरितहरूको गवाई हो र हाम्रो मुक्तिको निश्चयता तिनीहरूको यही गवाईमा निहित छ हामीले यो बुझ्नु पर्दछ कि प्रेरितहरूले जे प्रचार गरेका र गवाई दिएका थिए त्यो तिनीहरूको आफ्नै रचना थिएन अर्थात प्रेरितहरूले सुसमाचारको सन्देश आविष्कार गरेनन् तिनीहरूले आफ्नै फाइदाको लागि भ्रम फैलाउने उद्देश्यले सँगै बसेर यस सन्देशको आविष्कार गरेनन् अर्का प्रेरित पत्रुसले यसरी भन्छन् हामीले तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्ते कथाहरूको हामीले अनुसरण गरेनौ तर उहाँको वैभव प्रत्यक्ष देख्ने हामी साक्षी छौं हामीले यो पनि याद गर्नुपर्दछ कि प्रेरितहरूले तिनीहरूको परिस्थिति अनुरूप सुसमाचारको सन्देशलाई परिमार्जन गरेनन् तिनीहरूले सुसमाचारमा थपेनन् घटाएनन् कुनै पनि किसिमको परिमार्जन वा संशोधन गरेनन् तर दुर्भाग्य भनौ आज यही गल्ती प्राय जस्तो समकालीन चर्चहरूले गरिरहेका हामी पाउँछौ अब सुसमाचार सुनाउने होइन रे अब सुसमाचार देखाउने हो रे यो सुसमाचार देखाउने समय हो रे धेरैले भन्ने गर्छन् समय सन्दर्भिक बनाउनु पर्छ रे समयसँगै हामी चल्नु पर्छ रे सुसमाचारले 2000 वर्ष पहिले काम गर्थ्यो तर अब गर्न छाडिसक्यो रे त्यसैले आज चर्चहरू सुसमाचारको विश्वासयोग्य गवाईमा समर्पित हुनुको सट्टा आधुनिक संस्कृतिमा सान्दर्भिक बन्ने प्रयासमा पतञ्जलिको जस्तो मार्केटिङ रणनीति अपनाएर सुसमाचारलाई नै गुमाइसकेका छन् तर हामीले बिर्सेका छौं पावल वासरको भाषामा सुसमाचार एक अनन्त र अपरिवर्तनीय वचन हो जसले समय र संस्कृति दुवैलाई पार लाउँछ आजका चर्चहरूले गलाती 1 अध्यायमा पाइने प्रेरित पावलको चेतावनीलाई ध्यान दिन एकदमै आवश्यक छ पावलले यसरी चेतावनी दिन्छन् हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस् हामीले अघिदेखि नै भने जस्तै म फेरि पनि अहिले भन्न चाहन्छु कि तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने त्यो श्रापित होस्। प्रियहरू, हामीले प्रेरितहरूको गवाहीलाई फेरि पत्ता लगाउन आवश्यक छ। प्रेरितहरूको सुसमाचार, तिनीहरूले सुसमाचार आविष्कार गरेनन् र परिमार्जन पनि गरेनन्, न त यो तिनीहरूले अरूबाट नै सापटी लिए। सुसमाचारको सम्बन्धमा प्रेरितहरू हुलाकी जस्ता थिए जसले आफै चिठी लेख्दैनन् तर केवल अरूले लेखेको चिठीलाई निर्धारित ठेगानामा पुर्याइदिन्थे, वा रेस्टुरेन्टको वेटर जस्तै जसले आफै खाना बनाउँदैन तर तयारी खाना अरूहरूलाई सेवा मात्र गर्दछ। त्यसैले प्रेरितहरूले प्रचार गर्ने कुरा उनीहरूको आफ्नै विचार वा गवाहीहरू थिएन, तर तिनीहरूले जे देखेर सुने त्यसैको गवाही दिए कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनु भएको छ। समयको एक कालखण्डमा परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। पुत्र परमेश्वर मानिस भने संसारमा आउनुभयो। यो एक ऐतिहासिक वास्तविकता थियो र प्रेरितहरू र अन्य क्रिस्चियनहरूले यो प्रत्यक्ष रूपमा देखेका थिए, केवल त्यसैलाई र प्रचार गरे। जस्तो प्रेरित युहन्नाले यस पत्रको सुरुमै लेख्छन्, पहिलो युहन्ना एक अध्यायको एक र चारमा जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रो आफ्नै आँखाले देखेका छौं, जो हामीले हेर्यौं, हाम्रो हातले छुयौं, त्यो जीवनको वचन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौं र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौ ताकि हामीहरूसँग तिमीहरूको संगति होस्। हाम्रो संगति पिता र उहाँको पुत्र ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं कि हाम्रो आनन्द पूरा होस्। युहन्नाको समयका झुटा शिक्षकहरूको समस्या भनेको तिनीहरूले येशु ख्रीष्टको देहधारणलाई स्वीकार गर्न सकेनन्। तिनीहरूले सिकाउने गर्थे कि येशु वास्तवमै हामी जस्तो मानिस बन्नु भएन, उहाँ देख्नमा मानिस जस्तो हुनुहुन्थ्यो तर उहाँ वास्तवमा शरीर भएको, भौतिक शरीर भएको मानिस भने हुनुहुन्थेन। तर प्रेरितहरूले यसको ठिक विपरीत गवाही दिन्छन्, अनन्तको येशु जो सुरुदेखि अनन्त विगतदेखि पितासँग हुनुहुन्थ्यो मानिस भने संसारमा आउनुभयो। प्रेरितहरू भन्छन्, युहन्ना साथै अन्य प्रेरितहरू भन्छन् कि जस्तो हामीले देखेका छौँ, हामीले सुनेका छौँ, हाम्रो आफ्नै आँखाले हामीले हेरेका छौँ, हामीले हाम्रो आफ्नै हातले हामीले छोयौं, उहाँ प्रेत हुनुहुन्थेन, उहाँ ठग हुनुहुन्थेन, उहाँ पागल हुनुहुन्थेन, उहाँ केवल एक नैतिक असल शिक्षक मात्र हुनुहुन्थेन, उहाँ केवल असाधारण शक्ति भएको एक मानिस हुनुहुन्थेन, उहाँ केवल एक ऐतिहासिक व्यक्ति मात्र हुनुहुन्थेन, तर उहाँ परमेश्वरबाट पठाइनु भएको एक मात्र पुत्र हुनुहुन्थ्यो जो हाम्रो पापको खातिर संसारमा आउनुभयो, हाम्रो सट्टामा एक सिद्ध जीवन जिउनुभयो, हाम्रो पापको खातिर क्रुसमा मर्नुभयो र तेस्रो दिनपछि पुनर्जीवित भई उठ्नुभयो। यही सुसमाचार प्रेरितहरूले, यही सुसमाचारको प्रेरितहरूले गवाही दिन्छन्। यही सुसमाचारमा ती प्रेरितले आफ्नो सारा जीवन समर्पण गरे र तिनीहरूले जुनसुकै कष्ट र हानिको सामना गर्नु परे तापनि तिनीहरूले आफ्नो गवाही दिन छाडेनन्। तिनीहरूलाई धम्काइयो, पिटाइयो, झ्यालखानामा हालियो र मृत्युदण्ड दियो, तापनि तिनीहरूले आफूले देखेका र सुनेका कुरालाई इन्कार गरेनन् वा घोषणा गर्न छाडेनन्। तिनीहरूको जीवनको एउटै मात्र लक्ष्य थियो, त्यो ख्रीष्ट प्रचार गर्नु। तिनीहरू जहाँ जहाँ गए तिनीहरूले एउटै, तिनीहरूको एउटै एजेन्डा थियो कि सबैभन्दा मुख्य विषयको रूपमा ख्रीष्टको सुसमाचार मानिसहरूलाई सुम्पिदिने। जब तिनीहरूले चर्चहरू भ्रमण गरे, येशु ख्रीष्ट उहाँलाई क्रुसमा टाँगेका कुरा बाहेक अरू केही नजान्ने नै तिनीहरूले निश्चय गरे। प्रियहरू, के तपाईँसँग प्रेरितहरूको यही गवाही छ? के तपाईँले प्रेरितहरूको गवाही पाउनुभएको छ? कि तपाईँले विश्वास गर्नुभएको सुसमाचार प्रेरित गवाहीसँग मेल खान्छ? यदि तपाईँले विश्वास गर्नुभएको सुसमाचार यही हो भने, प्रेरितको गवाही अनुसारको सुसमाचार तपाईँले पाउनुभएको छ भने, के तपाईँ त्यसमा आज पनि अडिक रहनु भएको छ? के तपाईँ त्यसमा स्थिर हुनुहुँदैछ? व्यक्तिगत रूपमा, पारिवारिक रूपमा के तपाईँ सुसमाचार केन्द्रित हुनुहुन्छ? तपाईँको सम्बन्धमा, तपाईँको परिवारमा, तपाईँको पढाइमा, तपाईँको काममा, तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यहाँ के तपाईँ सुसमाचार केन्द्रित जीवन जिइराख्नु भएको छ? यदि तपाईँसँग प्रेरित युहन्ना र अरु युहन्नाहरुको यही गवाही तपाईसँग छ भने यदि तपाई यसमा स्थिर हुनुहुन्छ भने तपाई यही सुसमाचारमा तपाई लागिराख्नु भएको छ भने यसको अर्थ यो हुन्छ कि यसको यसले यही प्रमाणित गर्दछ कि तपाईले मुक्ति पाउनु भएको छ तपाईले मुक्ति पाउनु भएको छ आफ्नो मुक्ति निश्चय गर्न तपाईलाई अब नयाँ नयाँ प्रकाशहरुको खाँचो पर्दैन कुनै सेमिनारमा भाग लिइराख्नु जरुरी छैन ग्रहण गरेको मिति याद गर्नु पनि आवश्यक छैन विशेष व्यक्ति फादर रेभरेन्डबाट प्रार्थनाको आवश्यकता तपाईलाई पर्दैन यदि तपाई प्रेरित गवाई अनुसारको सुसमाचारमा तपाईँ लागिराख्नु भएको छ भने केवल त्यो एउटै सुसमाचारलाई तपाईँले पक्रिराख्नु भएको छ भने त्यस अनुसार तपाईँ आज पनि जी राख्नु भएको छ भने मुक्ति तपाईँको यो पक्का छ यदि तपाईँ यसो आफ्नो मुक्तिदाताको रूपमा विश्वास गर्नुहुन्छ भने यदि उहाँले तपाईँलाई तपाईँको पापबाट बचाउन सक्नुहुन्छ भने विश्वास गर्नुहुन्छ भने यदि तपाईँ साँच्चै विश्वास गर्नुहुन्छ भने साँच्चै मुखले दोहोऱ्याउने मात्र होइन मानिलिने मात्र होइन साँच्चै तपाईँ यदि आफ्नो पापबाट यसु ख्रीष्टतर्फ फर्किनु भएको छ भने तपाईँले मुक्ति पाउनु भएको छ यसुले तपाईँलाई तपाईँको पापको दण्डबाट मुक्ति दिनुभएको छ विगतमा यसुले तपाईँलाई तपाईँको पापको शक्तिबाट मुक्ति दिनुहुँदैछ वर्तमानमा र यसुले तपाईँलाई तपाईँको पापको प्रदूषणबाट पनि मुक्ति दिनुहुनेछ भविष्यमा मुक्ति तपाईँले पाउनुभएको छ तर प्रश्न यो छ मुख्य प्रश्न यहाँ यो छ कि के तपाईँ यसु ख्रीष्टलाई तपाईँको मुक्तिदाता हुनुहुन्छ भनेर महसुस गर्नुहुन्छ कि तपाईँले यो बुझ्नुभएको छ विश्वास गर्नुभएको छ कि तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँ मात्र परमेश्वरको पुत्र हुनुहुन्छ र यसु मात्र तपाईँको प्राणको मुक्तिदाता हुनुहुन्छ जस्तो तपाईँ अनन्त न्यायको बारेमा सोच्नुहुन्छ कि तपाईँ केवल ख्रीष्टमाथि आफ्नो भरोसा राख्नुहुन्छ के तपाईँ पूर्ण रूपमा ख्रीष्टलाई मात्रै हेर्नुहुन्छ यी प्रश्नहरूबारे विचार गर्नुहोस् र इमान्दारिताको साथ यी प्रश्नहरूको जवाफ दिने कोसिस गर्नुहोस् प्रियहरू हामी यस्तो दिनमा जिइरहेका छौं जहाँ एउटा साझा नारा बनेको छ आफूले पढेका सबै कुरामा विश्वास नगर्नुहोस् तर यो नारा परमेश्वरको वचनको सन्दर्भमा भने लागू हुँदैन तपाईँले परमेश्वरको वचनमा पढ्नुहुने सबै कुरा तपाईँले विश्वास गर्नुपर्ने हुन्छ परमेश्वरको मानिसहरूको विरुद्ध भएको उहाँको अभियोग मानिस पापी छन् भन्ने परमेश्वरको घोषणा मानिस परमेश्वर क्रोधमुनि छन् भने परमेश्वरको वचनको गवाई र यसु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ यसुमा विश्वास गरी मानिस बाँच्न सक्छ भन्ने गवाई यो सबै विश्वास गर्न आवश्यक छ तपाईँ अतिरञ्जन वा विश्वसनीयताको कारण पत्र पत्रिकालाई विश्वास गर्न अस्वीकार गर्न सक्नुहुन्छ यो तपाईँको छनौट हो तर यदि तपाईँले ख्रीष्ट संसारका मुक्तिदाता हुनुहुन्छ भन्ने प्रेरितहरूको गवाईलाई खट्टामा उडाउनु भयो भने वा व्यवस्था गर्नुभयो भने महान्यायको दिनमा तपाईँको आशा के हुन्छ त्यो तपाईँ परमेश्वरको क्रोधको सामु खडा हुन सक्नुहुन्छ हिम्मत छ आँट छ जसको सामु पर्वतहरू पग्लन्छन् र समुद्रहरू सुकिजान्छन् प्रियहरू मूर्ख नबन्नुहोस् आजै उहाँमा भरोसा गर्नुहोस् ग्रहण योग्य समय अहिले हो बाइबलले भन्दछ मुक्तिको दिन आज हो अहिले हो आज ख्रीष्टमा शरण लिनुहोस् केवल ख्रीष्ट मात्र संसारको तपाईँको मुक्तिदाता हुनुहुन्छ आउनुहोस् हामी प्रार्थना गरौं पिता परमेश्वर हामी तपाईँलाई केवल धन्यवाद मात्र भन्न सक्छौ किनकि तपाईँ परमेश्वरले हामीलाई हाम्रो पापको दण्डबाट बचाउनको निम्ति आफ्नै पुत्रलाई संसारमा हाम्रो मुक्तिदाताको रूपमा पठाउनुभयो ख्रीष्ट जो हाम्रो खातिर संसारमा आउनुभयो हामीले जिउन नसकेको त्यो सिद्ध जीवन उहाँले जिउनुभयो हामी मर्नुपर्ने क्रुसमा उहाँ आफै बलिको रूपमा मर्नुभयो र हाम्रो धार्मिकताको खातिर उहाँ तेस्रो दिनमा जीवित भई उठ्नुभयो अब पिता यही सुसमाचारमा लागिरहन यही सुसमाचार चिन्तन मनन गर्न यही सुसमाचारद्वारा जिउन यही सुसमाचार हाम्रो सोच हाम्रो मौज हाम्रो खोज हाम्रो जीवनको लक्ष्य सबै बनाउन हामीलाई सहायता गर्नुहोस् पिता म प्रार्थना गर्न चाहन्छु यस समयमा यो सुसमाचार नबुझेकाहरूको निम्ति सुसमाचार बिना नष्ट भइरहेकाहरूको निम्ति पिता तपाईँले ती मानिसहरूलाई पनि यो सुसमाचारको प्रकाशमा ल्याउनुहोस् ख्रिस्टमा ती मानिसहरू पनि आउन सकुन्। आज चर्चभित्र पनि धेरै मानिसहरू पापमा मरिरहेका छन्, आजै वास्तविक रूपमा साँचो रूपमा येशु ख्रिस्टलाई चिन्न सकेका छैनन्, येशुको पछि विविध कारणले लागेको छ, तर आफ्नो पाप देखेर येशुको पछि लाग्नेहरू कमै छन्। पिता प्रार्थना गर्छौं, यदि ती मानिसहरू जो चर्चमा त छन् तर ख्रिस्टमा छैनन् भने ती मानिसहरूलाई पनि बचाउनुहोस्। धन्यवाद दिन्छौ तपाईँको वचनको निम्ति, प्रेरित गवाईको निम्ति, यही गवाईमा अडिग रहन र यसैलाई प्रचार गर्न हामीलाई सहायता गर्नुहोस्। येशु ख्रिस्टको नाममा आमेन।